यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत 27 गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने। उपसभामुख पदको निर्वाचन पर्सि शुक्रबार हुने। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा नेपाल स्थित विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल। नेपालको विकास प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सहयोग निरन्तर रहने प्रधानमन्त्रीको विश्वास। यातायात व्यवस्था विभागद्वारा सार्वजनिक यातायातको भाड़ा वृद्धि र कुवेत र यूएईमा इरानको क्षेप्यास्त्र आक्रमण। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत 27 गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ। मन्त्री परिषदको सिफारिशमा नेपालको संविधान बमोजिम राष्ट्रपति पौडेलले संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति पौडेलले शुक्रबार 3 बजे सम्बोधन गर्नुहुने संयुक्त बैठकका लागि 3:15 अघि नै उपस्थित हुन संघीय संसद सचिवालयले सांसदहरूलाई सूचना गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 प्रस्ताव गरिएको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोनी मवाक्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 प्रस्ताव गर्दै मुलुकका समग्र आर्थिक विकासका लागि आवश्यक स्रोत व्यवस्था गरी दिगो पूर्वाधार लगायतका क्षेत्रको विकास गर्न वैकल्पिक विकास वित्त कानून आवश्यक रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले विकास परियोजना पहिचान प्राथमिकीकरण दीर्घकालीन लगानी सुरक्षित गर्न र निजी क्षेत्रलाई सार्वजनिक पूर्वाधार विकासमा आकर्षित गर्दै विकासका नवीन स्रोतहरूको परिचालन गर्न विधेयक आवश्यक रहेको उल्लेख गर्नुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 7 वार्षिक प्रतिवेदन 2082 पेश गर्नुभयो। आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनका लागि चैत 27 गते शुक्रबार तोकिएको र निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशन गर्न निर्देशन दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सरकारले आश्वासन मात्र नदी प्रभावकारी नागरिक मैत्री सार्वजनिक सेवा प्रवाह मार्फत परिणाम दिनुपर्नेमा जोड़ दिनुभयो। बैठकको शून्य तथा विशेष समयमा सांसदहरूले देशमा बन्द रहेका उद्योग संचालन गरी रोजगारी सृजना र स्वदेशी उत्पादनको प्रोत्साहन गर्न एकीकृत पूर्वाधार विकासलाई प्राथमिकता दिन वन्य जन्तु र मानिस बीचको सन्तुलन कायम गर्न कृषकहरूलाई समयमै मल उपलब्ध तथा सिंचाई विस्तार गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरूले नागरिक सचेतना तथा क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने किसिमका नीति निर्माण गर्न आवश्यक रहेको बताउनुभयो। यसअघि बैठकको आकस्मिक समयमा सांसद समीना मियाले जलेश्वर बर्दिवा सड़क खण्डमा एसईई परीक्षा दिएर फर्कदै गर्दा दुर्घटनामा परि ज्यान गुमाएका 3 विद्यार्थी र घाइतेलाई उचित राहत प्रदान गर्न सरकारको ध्यान आकर्षण गराउँदै जोखिमयुक्त सड़कको पुननिर्माण ट्राफिक नियम उल्लंघनमा कड़ाई कार्यवाहीलाई समेत कड़ा गर्न निर्देश आग्रह गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक चैत 27 गते शुक्रबार अपराह 4 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन भूमि व्यवस्थापन सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यसअघि बैठकमा सांसदहरूले संसदभित्र महत्वपूर्ण राष्ट्रिय तथा राजनीतिक मुद्दाहरूमा विपक्षीहरूसँग सहकार्यको संस्कार विकास गर्नुपर्ने बताउँदै सकारात्मक नीतिको निरन्तरतामा जोड़ दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक चैत 27 गते शुक्रबार अपराह 4:15 बस्नेछ। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पन्न भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको राजनैतिक सल्लाहकार एवं कार्यदलका संयोजक प्रमुख असीम शाहको अध्यक्षतामा बसेको बैठकले संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गरेकामा सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल गर्नुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको समेत उपस्थिति रहेको सो छलफलमा प्रधानमन्त्री शाहले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु भएको थियो। परराष्ट्र मन्त्रालयका अनुसार सरकारको आगामी कार्यदिशा र प्राथमिकताका विषयमा जानकारी दिने उद्देश्यले यो बैठक आयोजन गरिएको हो। छलफलका क्रममा सहभागी राजदूतहरूले नयाँ सरकारको कार्ययोजना र प्राथमिकताका विषयमा चासो व्यक्त गर्नुभएको थियो। त्यस अवसरमा प्रधानमन्त्री शाहले सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रूपमा अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्रालयले परराष्ट्र मामिला तथा कूटनीतिक आचार संहिताका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका सबै मन्त्रीहरूलाई प्रस्तुति दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजित कार्यक्रममा सबै मन्त्रीहरूलाई परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले प्रस्तुति दिनुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गैर कानूनी रूपमा संकलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिएको छ। मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै देशका केही निजी विद्यालयले अझै पनि कानून विपरीत शुल्क लिने कार्य निरन्तर रहेको गुनासो आएको भन्दै गैर कानूनी रूपमा लिएको शुल्क फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको हो। मन्त्रालयले कुनै पनि विद्यालयले यो निर्देशन भन्दा अन्यथा गरेको पाइएमा ऐनको प्रावधान तथा अन्य प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाउनुपर्ने अवस्थामा गृह मन्त्रालय सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबाट आवश्यक समन्वय गर्न आग्रह गरेको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ हजुर।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। शिक्षा विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ। आज कैलालीको गेटामा पत्रकारसँग कुरा गर्दै मन्त्री पोखरेलले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार शाहले स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताउनु भएको छ। स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनको एक दशक पुगेको अवसरमा स्वास्थ्य बीमा बोर्डले आज काठमाडौँमा आयोजन गरेको कार्यक्रममा उहाँले बीमा कार्यक्रम मार्फत सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमलसेनासँग नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेन नेतृत्वको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ। परराष्ट्र मन्त्रालयका अधिकारी समेतको उपस्थितिमा भएको भेटमा विश्व बैंकको सहयोगमा कार्यान्वयन हुने नेपाल डिजिटल ट्रान्सफर्मेशन प्रोजेक्ट, मुलुकको सूचना प्रविधि क्षेत्रको विकासका लागि पहुँच विस्तार, डेटा व्यवस्थापन, डिजिटल रूपान्तरण तथा शासकीय सुधार बारे छलफल भएको संचार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले सुनसरी स्थित जिल्ला अस्पतालको निरीक्षण गरेर सेवा प्रभावबारे जानकारी दिनुभएको छ। त्यस अवसरमा उहाँले सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताउनुभयो। सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाड़ा वृद्धि गरेको छ। इन्धनको मूल्यमा 5 रूपियाँ थपघट हुँदा भाड़ा समायोजन गर्ने व्यवस्था अनुसार भाड़ा बढ़ाउने निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ। अब यात्रुवाहक सवारी साधनमा 16.71% भाड़ा बढ़ेको छ। यसै गरी पहाड़ी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाड़ा 21.68% बढ़ेको छ भने तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाड़ा 15.75% बढ़ेको विभागले जनाएको छ। भाड़ा दर विद्युतीय सवारी साधनका हकमा लागू नहुने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ। विभागका अनुसार पछिल्लो पटक 22 पुस 2081 समायोजन भएको गाड़ी भाड़ा अहिले बढ़ाइएको हो। प्रधान सेनापति अशोक राज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सधैँ अग्रसर रहेको बताउनु भएको छ। तनहुँको दमौलीमा आज आयोजित भूतपूर्व सैनिक सम्मेलनमा उहाँले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको संरक्षणमा इतिहासदेखि नै अतुलनीय योगदान गर्दै आएको बताउनुभयो। इरानले आफ्नो लावान टापु स्थित तेल संरचनामाथि भएको हवाई आक्रमणपछि कुवेत र संयुक्त अरब इमिरेट्समाथि मिसाइल तथा ड्रोन आक्रमण गरेको इरानको सरकारी टेलिभिजनले जनाएको छ। इरानी राष्ट्रिय तेल प्रशोधन तथा वितरण कम्पनीका अनुसार मंगलबार राति संघर्ष विराम घोषणा भए पनि बुधबार बिहान करिब 10 बजे लावान टापुको तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएको थियो। लावान टापु स्थित तेल प्रशोधन केन्द्र नजिकैको तेल क्षेत्रबाट निकालिएको कच्चा तेल प्रशोधन गर्ने महत्वपूर्ण केन्द्र हो, जसबाट इरानको उच्च गुणस्तरको तेल निर्यात गरिन्छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले मध्य पूर्व युद्धविरामको घोषणापछि यसै हप्ताको अन्त्यमा पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधि मण्डललाई इस्लामाबादमा स्वागत गर्ने बताउनु भएको छ। उहाँले दुवै देशको नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै विवाद समाधानार्थ निर्णायक वार्ता गर्न सन् 2026 अप्रेल 10 शुक्रबार इस्लामाबादमा दुवै देशका प्रतिनिधि मण्डललाई सामाजिक सञ्जाल एक्स मार्फत आमन्त्रित गर्नुभएको हो। अब खेल समाचार।
नेपाल पुरूष क्रिकेट टोलीले आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत त्रिदेशीय सिरिजमा ओमान र संयुक्त अरब इमिरेट्स यूएईलाई आतिथ्यता दिने भएको छ। यो सिरिज 25 अप्रेलदेखि शुरू हुनेछ। यो सिरिज 10 मार्चदेखि शुरू हुने तालिका थियो, तर इरान इजरायल अमेरिका युद्धका कारण स्थगित भएको थियो। अब सबै खेल किर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जनाएको छ। यस सिरिजपछि नेपालले अर्को लिग टू सिरिजमा स्कटल्याण्ड र अमेरिकालाई पनि 21 मेदेखि आतिथ्यता दिनेछ। लिग टू सन् 2027 आयोजना हुने आईसीसी क्रिकेट विश्वकप 2027 छनौट हुने माध्यम हो। उक्त विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने तय छ। लिग टूमा 8 टोली सहभागी छन्। शीर्ष 4 टोली विश्वकप छनौट चरणमा पुग्नेछन्। त्यसपछि अन्तिम 4 टोलीले विश्वकपमा स्थान बनाउनेछन्। नेपाल हालै आईसीसी पुरूष टी20 विश्वकप 2026 12 वर्षपछि पहिलो जित हासिल गर्दै उच्च मनोबलका साथ मैदान उत्रिँदैछ। प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरूष क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेशले कोशी प्रदेशमाथि 7 विकेटको सहज जित हात पारेको छ। कोशीले दिएको 100 रनको सामान्य लक्ष्य पछि आएको बागमती प्रदेशले मात्र 9 ओभरमा 3 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। त्यसअघि पहिले ब्याटिङ गरेको कोशी प्रदेश 28.2 ओभरमा मात्र 900 रनमा समेटियो। यो जितसँगै बागमती प्रदेश प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ। अर्को खेलमा वर्षाले प्रभावित भएपछि गण्डकी प्रदेशलाई मध्य प्रदेशले डीएलएस मेथडमा 18 रनले हराएको छ। चौथो जितका साथ मधेस अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। जितको लागि 173 रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले 22 ओभरमा 5 विकेट गुमाएर 80 रन बनाएको थियो। त्यसपछि पानी पर्न शुरू भयो, जसको कारण खेल फेरि शुरू हुन सकेन र डीएलएस म्याथमा मधेसको पक्षमा नतिजा गयो। त्यसअघि नारायणी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मधेस प्रदेशले 34.5 ओभरमा सम्पूर्ण विकेट गुमाउँदै 172 रन बनाएको थियो। 6 खेलबाट 9 अङ्कसहित मधेस तेस्रो स्थानमा उक्लिएको छ। गण्डकीको यो चौथो हार हो। गण्डकीको 5 अङ्क रहेको छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती प्रदेश लगायत देशको पहाड़ी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत 27 गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने। उपसभामुख पदको निर्वाचन पछि शुक्रबार हुने। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा नेपाल स्थित विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल। नेपालको विकास प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सहयोग निरन्तर रहने प्रधानमन्त्रीको विश्वास। यातायात व्यवस्था विभागद्वारा सार्वजनिक यातायातको भाड़ा वृद्धि र कुवेत र यूएईमा इरानको क्षेप्यास्त्र आक्रमण। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।